यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान र अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर। अब समाचार विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायेदा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकास मन्त्री मन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। विवरण अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। एमबीएसको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। हिजो बिहान पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ। साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डीनको कार्यालयले साइबर ब्यूरोलाई अनुसन्धान एवं कार्यवाहीका लागि पत्राचार गरेको थियो। परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय समिति पनि गठन गरेको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गर्नुभएको सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम उक्त आह्वान गर्नुभएको हो। मुख्यमन्त्री एमलाल कणेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ। प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री कणेलले पदबाट राजीनामा दिनुभएको थियो। सुनसरीको देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा 2 समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर 1 जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका 5 बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दवाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाण्डुमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दवाब अभियानले यही साउन 16 आयोजन आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन दुईजना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक दुई दिनभित्र बन्ने जानकारी पनि दिनुभयो। कैलालीको धनगढ़ीमा अनशन र डाक्टर गोविन्द केसीका मागबारे छलफल हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेल सहितको टोलीले वार्ता गर्ने तयारी गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्न पत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा हिजो संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको पनि जानकारी दिनुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टर एक्सन टीम सीमा संवाद समूह परिचालन गरिएको छ। झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको बीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुनाहा, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरी फन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली हिजोदेखि परिचालन गरिएको हो। टोलीले उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मामा तैनात रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पछिल्लो एक दिनमा देशभर 41 विपदका घटना घटेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएका छन्। विपदबाट कुलहरू 23,23,000 क्षति भएको छ। विपदमा परेर 3 जनाको निधन भएको छ भने 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना पनि घटेका छन्। कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो राति करिब 9 बजेतिर कैलारी गाउँपालिका 5 जब दहवा निवासी 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो। कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै प्राधिकरणले कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर भएको छ। इरानले पनि क्षेत्रीय स्तरमा गर्दै आएको प्रतीकात्मक आक्रमण रोकिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनासँग गोला बारूदको अभाव भएको भन्ने समाचार खण्डन गर्दै आवश्यकता भन्दा धेरै मात्रामा सैन्य भण्डार रहेको दावी गर्नु भएको छ। यता इरानका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इरान बीच मध्यस्थकर्ता मार्फत सन्देश आदान प्रदान भइरहेको पनि बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान र अमेरिकाले इरानमाथि सैन्य आक्रमण केही समयका लागि स्थगित गरेपछि करिब 2 सातादेखि जारी रहेको तनाव केही मन्थर। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।